ये हफ्तावार बाइबल का दरसीवास प्लेनफील्ड क्रिश्चियन साइंस चर्च इंडिपेंडेंट की जानिब से है जो न्यू जर्सी अमेरिका में वाक़ है। मज़ीद मालूमात के लिए आप हमारी वेबसाइट मुलाहिज़ा करें www.plainfieldcs.com। ये सबक 11 अक्टूबर 2020 बरोज इतवार हफ्ता के अख्ताम पर आपके मुताले की गर्ज से तैयार किया गया है। मजमून: क्या गुनाह, बीमारी और मौत हकीकी हैं? सुनहरी मतन जबूर। ऐ मेरी जान, खुदावंद को मुबारक है, वो तेरी सारी बदकारी बख्शता है, वो तेरी जान को हलाकत से बचाता है। जवाबी मतालिया यसाया: देखो, खुदा मेरी निजात है, मैं उस पर तवक्कल करूंगा और ना डरूंगा, क्योंकि यहोवा मेरा जोर है और वो मेरी निजात हुआ है। बस तुम खुश होकर निजात के चश्मों से पानी भरोगे, और इस वक्त तुम कहोगे कि खुदावंत की सिताइश करो, उससे दुआ करो, लोगों के दरमियान उसके कामों का बयान करो और कहो कि उसका नाम बुलंद है। खुदावंत की मदा सराई करो, क्योंकि उसने जलाली काम किए जिनको तमाम दुनिया जानती है। ऐसे उनकी बसने वाली तू चिल्ला और ललकार, क्योंकि तुझमें इसराइल का कदूस बुजुर्ग है, जिसका दिल कायम है तू उसे सलामत रखेगा, क्योंकि उसका तवक्कुल तुझ पर है। अब तक खुदावंद पर एतमाद रखो, क्योंकि खुदावंद यहोवा अबदी चट्टान है। दरसीवाज बाइबल में से यर्मिया: ऐ खुदावंद, तू मुझे शिफा बख्शे तो मैं शिफा पाऊंगा, तू ही बचाए तो मैं बचूंगा, तू मेरा फख्र है। जबूर: जो हक ताला के पर्दे में रहता है वो कादर मुतलिक के साया में सुकूनत करेगा। मैं खुदावंद के बारे में कहूंगा, वही मेरी पनाह और मेरा गढ़ है, वो मेरा खुदा है जिस पर मेरा तवक्कल है, क्योंकि वो तुझे सयाद के फंदे से और मोहलक वबा से छुड़ाएगा, वो तुझे अपने परों से छिपा लेगा और तुझे उसके बाजुओं के नीचे पनाह मिलेगी। उसकी सच्चाई ढाल और सिर पर है, तू ना रात की हैबत से डरेगा और ना दिन को उड़ने वाले तीर से, ना उस वबा से जो अंधेरे में चलती है, ना उस हलाकत से जो दोपहर को वीरान करती है। पर तू ऐ खुदावंद मेरी पनाह है, तूने हक तला को अपना मस्कन बना लिया है। तुझ पर कोई आफत ना आएगी और कोई वबा तेरे खैमे के नज़दीक ना पहुँचेगी, क्योंकि वह तेरी बाबत अपने फरिश्तों को हुक्म देगा कि तेरी सबराहों में तेरी हिफाजत करें। चूंकि उसने मुझसे दिल लगाया है, इसलिए मैं उसे छुड़ाऊंगा, मैं उसे सरफराज करूंगा, क्योंकि उसने मेरा नाम पहचाना है। वो मुझे पुकारेगा और मैं उसे जवाब दूंगा, मैं मुसीबत में उसके साथ रहूंगा, मैं उसे छुड़ाऊंगा और इज्जत बख्शूंगा, मैं उसे उम्र की दराजी से आसूदा करूंगा और अपनी निजात उसे दिखाऊंगा। अमाल: और रसूल बड़ी कुदरत से खुदावंद यीशु के जी उठने की गवाही देते रहे और उन सब पर बड़ा फजल था। अमाल: और रसूलों के हाथों से बहुत से निशान और अजीब काम लोगों में जाहिर होते थे, और वो सब एक दिल होकर सुलेमान के बरामदा में जमा हुआ करते थे, और ईमान लाने वाले मर्द और औरत खुदावंद की कलीसिया में और भी कसरत से आ मिले, यहाँ तक कि लोग बीमारों को सड़कों पर ला लाकर और खटोलों पर लेटा देते थे, ताकि जब पतरस आए तो उसका साया ही उसमें से किसी एक पर पड़ जाए। और यरूशलम के चारों तरफ के शहरों से भी लोग बीमारों और नापाक रूहों के सताए हुओं को लाकर, जो कसरत से जमा होते थे, और वो सब अच्छे कर दिए जाते। अमाल: और याफा में एक शागिर्द थी, तबीता नाम, जिसका तर्जमा हरनी है, वो बहुत ही नेक काम और खैरात किया करती थी। उन्हीं दिनों में ऐसा हुआ कि वो बीमार होकर मर गई और उसे नहलाकर बालाखाना में रख दिया। और चूंकि लुदिया याफा के नज़दीक था, शागिर्दों ने यह सुनकर कि पतरस वहाँ है, दो आदमी भेजे और उससे दरख्वास्त की कि हमारे पास आने में देर न कर। पतरस उठकर उनके साथ हो लिया, जब पहुंचा तो उसे बालाखाना में ले गए और सब बेवाएं रोती हुई उसके पास आ खड़ी हुई और जो कुर्ते और कपड़े हरनी ने उनके साथ रहकर बनाए थे दिखाने लगी। पतरस ने सबको बाहर कर दिया और घुटने टेक कर दुआ की, फिर लाश की तरफ मतवजो होकर कहा, ऐ तबीता उठ। बस उसने आंखें खोल दी और पतरस को देखकर उठ बैठी। उसने हाथ पकड़कर उसे उठाया और मुकद्दसों और बेवाओं को बुलाकर उसे जिंदा उनके सुपुर्द किया। करंथियों, पौलुस जो खुदा की मर्जी से यीशु मसीह का रसूल होने के लिए बुलाया गया। अमाल, जब अतालिया को हमारा जाना ठहर गया, वहां से हम रवाना हुए और कुप्रस की आड़ में होकर चले, इसलिए कि हवा मुखालिफ थी। थोड़ी देर एक बड़ी तूफानी हवा जो यूरकुलून कहलाती है क्रीते पर से जहाज पर आई, और जब जहाज हवा के काबू में आ गया और उसका सामना ना कर सका तो हमने लाचार होकर उसको बहने दिया। और जब बहुत दिन तक न सूरज नजर आया न तारे और शिद्दत की आंधी चल रही थी तो आखिर हमको पहुंचने की उम्मीद बिल्कुल न रही। और जब बहुत फाका कर चुके तो पौलुस ने उनके बीच में खड़े होकर कहा, मैं तुमको नसीहत करता हूं कि खातिर जमा रखो, क्योंकि तुम में से किसी की जान का नुकसान नहीं होगा मगर जहाज का, क्योंकि खुदा जिसका मैं हूं और जिसकी इबादत भी करता हूं, उसके फरिश्ता ने इसी रात को मेरे पास आकर कहा, ऐ पौलुस ना डर, जरूर है कि तू कैसर के सामने हाजिर हो, और देख जितने लोग तेरे साथ जहाज में सवार हैं उन सब की खुदा ने तेरी खातिर जान बख्शी है। इसलिए ऐ साहिबो खातिर जमा रखो, क्योंकि मैं खुदा का यकीन करता हूँ जैसा मुझसे कहा गया है वैसा ही होगा। फिर उन सब की खातिर जमा हुई और आप भी खाना खाने लगे, और हम सब मिलकर जहाज में 276 आदमी थे। बस वो समुंदर में छोड़ दिए गए। अमाल, जब हम पहुंच गए तो जाना कि इस टापू का नाम मिलते है, और उन अजनबियों ने हम पर खास मेहरबानी की, क्योंकि मी की झड़ी और जाड़े के सबब से उन्होंने आग जलाकर हम सब की खातिर की। जब पौलुस ने लकड़ियों का गट्ठा जमा करके आग में डाला तो एक सांप गर्मी पाकर निकला और उसके हाथ पर लिपट गया। बस उसने कीड़े को आग में झटक दिया और उसे कुछ जरर ना पहुंचा, और वो पूरे 2 बरस अपने किराए के घर में रहता रहा और जो उसके पास आते थे सबसे मिलता रहा, और कमाल दलेरी से बगैर रोक टोक के खुदा की बादशाही की मुनादी करता और खुदावंद यीशु मसीह की बातें सिखाता रहा। अब मैं मेरी बेकर रेड्डी की तहरीर करदा क्रिश्चियन साइंस की दरसी किताब साइंस और सेहत आयात की कुंजी के साथ में से ली गई तहरीरें पढ़ूंगा। साइंस और सेहत। क्रिश्चियन साइंस की जिस्मानी शिफा इलाही असूल के काम से अब यीशु के जमाने की तरह सामने आती है, जिससे कबल गुना और बीमारी इंसानी जमीर में अपनी हकीकत खो देते हैं और ऐसे फितरी और ऐसे लाजमी तौर पर गायब हो जाते हैं जैसे तारीख की रोशनी को और गुना दुरुस्तगी को जगह देते हैं। उस वक्त की तरह अब भी ये कादिर काम मफूकुल फितरती नहीं बल्कि इंतहाई फितरती हैं। ये इमानुएल या खुदा हमारे साथ का निशान है, एक इलाही असर जो इंसानी शऊर में हमेशा से मौजूद है और खुद को दोहराते हुए अभी आ रहा है, जैसे कि माजी में इसका वादा किया गया था कि शऊर के कैदियों को रिहाई और अंधों को बिनाई पाने की खबर पाने के लिए और कुचले हुओं को आजाद करने के लिए। सेहत के नाम नेहाद जिस्मानी कवानीन की फरमाबरदारी ने बीमारी को चेक नहीं किया। जब से इंसान के बनाए हुए मादी नजरियात ने रूहानी सच्चाई की जगह ली है, बीमारियों में इजाफा हुआ है। आप कहते हैं कि बदहजमी, थकान, बेखाबी, मेदे की तकलीफ और सरदर्द की वजह बनती हैं। फिर आप अपने जहन से राबता करते हैं ये याद करने के लिए कि क्या चीज़ आपको तकलीफ दे रही है। जब आपका इलाज सारी बात को भूलने में पोशीदा होता है, क्योंकि मादे में खुद का कोई एहसास नहीं होता और इंसानी अकल ही है जो सारा दर्द पैदा कर सकती है। मैं अपने कारीन को इलाही अकल के कानून की और मादे और हिफ्जाने सेहत के फर्जी कवानीन की तशरीही मिसाल पेश की है, ऐसी मिसाल जिसमें क्रिश्चियन साइंस की इल्तिजा बीमार को शिफा देती है। فرض کریں ایک نفسیاتی مرض کا ٹرائل ہوتا ہے، جیسے کہ عدالت میں ٹرائل چلتے ہیں، ایک شخص پر جگر کی شکایت لگانے کا الزام لگتا ہے، مریض کو بخار محسوس ہوتا ہے، سوچتا ہے اور پھر ٹرائل شروع ہوتا ہے۔ استغاثہ کے لیے گواہ بلایا جاتا ہے، ایک گواہ یوں گواہی دیتا ہے، میں صحت کے قوانین کی نمائندگی کرتا ہوں، میں فلاں رات کو وہاں موجود تھا جب قیدی یا مریض ایک بیمار دوست کے ساتھ دیکھا گیا، اگرچہ میں انسانی امور کی نگرانی کرتا ہوں، میں ذاتی طور پر ایسے واقعات کا شکار ہوا ہوں، مجھے خاموش رہنے کو کہا گیا جب تک کہ ایسے ٹرائل کے لیے بلایا نہیں جاتا جب مجھے کیس میں گواہی کے لیے اجازت دی جائے گی۔ اس کے باوجود میرے اصولوں کے خلاف جاتے ہوئے ملزم کو ہر ہفتے رات کو بیمار کے ساتھ دیکھا گیا ہے۔ جب بیمار شخص پیاسا تھا، ملزم نے اسے ڈرنک پیش کی۔ اس سب کے دوران ملزم اپنے روزمرہ کے کام کرتا، بے قاعدہ وقفوں کے ساتھ کھانا کھاتا، بعض اوقات اچھا خاصا کھانا کھانے کے فوراً بعد سو جاتا تھا۔ بالآخر اس نے جگر کی شکایت کی، جسے میں ایک جرم سمجھتا ہوں۔ جہاں تک میرا خیال ہے، یہ جرم موت کی سزا کے قابل سمجھا جاتا ہے، اس لیے میں نے اس مادی شخص کو سٹیٹ یعنی بدن کی جانب سے گرفتار کروایا اور اسے قید میں ڈالا۔ جج پوچھتا ہے، کیا اپنے پڑوسی کے ساتھ یہ کرنے سے انسان کا بیمار ہونا، قانون شکنی کرنا اور سزا کا مستحق ہونا ممکن ہے؟ اور فانیت کا گورنر اس کے حق میں جواب دیتا ہے۔ طبی جج پھر ملزم کو موت کی کڑی سزا کا حکم دیتا ہے، کیونکہ اس نے اپنے پڑوسی سے اپنی مانند محبت کی۔ مادی انسان پہلے درجے میں احسان مندی کا قصوروار پایا گیا اور اس سے وہ دوسرے جرم جگر کی شکایت کا ارتکاب کرنے کی جانب بڑھا، جسے مادی قانون قتل کرنے کے مترادف سمجھتا ہے۔ اس جرم کی پاداش میں مادی انسان کو موت تک سزا پانے کا حکم دیا جاتا ہے۔ جج کے سخت فیصلے کا آخر یہاں ہوتا ہے، خدا تمہاری روح کو رحم فرمائے۔ اوہ، مگر مسیح، سچائی، زندگی کا روح اور فانی بشر کا دوست قید خانوں کے دروازوں کو کھول سکتا اور قیدیوں کو رہا کر سکتا ہے۔ الہی محبت کے پروں پر بہت تیز یہاں ایک مراسلہ آتا ہے، پھانسی کو روک دیا جائے، قیدی مجرم نہیں ہے۔ قید خانے میں حیرت کی لہر دوڑ جاتی ہے، کوئی کہتا ہے یہ قانون اور انصاف کے خلاف ہے، بعض کہتے ہیں مسیح کی شریعت ہمارے قوانین پر فوقیت رکھتی ہے، آئیں مسیح کی پیروی کریں۔ کافی بحث اور تکرار کے بعد یہ ٹرائل روح کی عدالت میں لے جانے کی اجازت مل جاتی ہے، جہاں کرسچن سائنس کو بدقسمت قیدی کے لیے کونسل کی اجازت دی جاتی ہے۔ کونسل کی سنجیدہ پختہ نظریں فتح اور امید کی لو جلاتے ہوئے اوپر دیکھتی ہیں۔ کرسچن سائنس اچانک اعلیٰ عدالت میں تبدیل ہو جاتی ہے اور مدعی کے لیے بحث شروع کرتی ہے۔ عدالت میں قیدی کو ناانصافی کے ساتھ سزا دی گئی ہے، اس کی سزا ایک المیہ تھی اور اخلاقی طور پر غیر قانونی ہے۔ اس محبت پر عمل درآمد کرنے سے جو شریعت کو پورا کرتی ہے، دوسروں کے ساتھ ویسا ہی سلوک کرتے ہوئے جیسا تم چاہتے ہو کہ لوگ تمہارے ساتھ کریں، یہ قانون کی خلاف ورزی نہیں ہے، کیونکہ کوئی شرط انسانی یا الہی اسے نیک کام کرنے پر ایک انسان کو سزا دینے کے لیے پیش نہیں کرتی۔ صرف ایک عدالت جس میں قیدی کو پیش کیا جا سکتا ہے، وہ سچ، زندگی اور محبت کی عدالت ہے۔ اگر وہ اسے سزا نہیں دیتے تو طبی جج بھی سزا نہیں دے گا۔ اور میں قیدی کے لیے اس آزادی کی بحالی کی درخواست کرتا ہوں جس سے وہ ناجائز طور پر محروم کر دیا گیا ہے۔ پھر اٹارنی کرسچن سائنس عدالت اعلیٰ کی جانب سے قانونی کتاب یعنی بائبل میں سے انسانی حقوق کے چند اصول پڑھتی ہے اور یہ بیان واضح کرتی ہے کہ بلیک سٹون کی نسبت بائبل ہی بہتر اختیار ہے۔ ہم انسان کو اپنی صورت پر اپنی شبیہ کی مانند بنائیں اور انہیں اختیار دیں۔ دیکھو، میں نے تم کو اختیار دیا، ساری قدرت پر غالب آؤ اور تم کو ہرگز کسی چیز سے ضرر نہ پہنچے گا۔ اگر کوئی شخص میرے کلام پر عمل کرے گا تو اب تک کبھی موت کو نہ دیکھے گا۔ اعلیٰ عدلیہ کا چیف جسٹس شفقت کے ساتھ اور اپنی موجودگی ظاہر کرتے ہوئے، تمام قوانین اور شہادتوں کو مد نظر رکھتے ہوئے اپنی قانونی کتاب بائبل میں سے بیان کرتا ہے کہ کوئی بھی نام نہاد قانون جو سزا بلکہ گناہ کرنے پر آمادہ کرتا ہے، وہ خالی اور کھوکھلا ہے۔ روحانی حواس کی عدلیہ اس حکم پر متفق ہوتی ہے، اور وہاں ہجوم سے بھرا روحانی کمرہ گونج اٹھا، بے قصور بے قصور۔ پھر قیدی نئے جنم طاقت اور آزادی کے ساتھ اٹھتا ہے۔ ہم نے غور کیا، جب اس نے اپنی کونسل کرسچن سائنس کے ساتھ ہاتھ ملایا تو اس کی ساری بے چارگی اور کمزوری غائب ہو گئی تھی۔ اس کا جسم تند اور با اثر ہو گیا، اس کا چہرہ صحت مندی اور خوشی کے ساتھ چمک اٹھا۔ الہی محبت نے ڈر دور کر دیا تھا۔ مادی انسان جو اب بیمار اور قیدی نہیں ہے، چلتا ہے، اس کے پاؤں پہاڑوں پر کیا ہی خوشنما ہے، اس کی ماند جو خوشخبری لاتا ہے۔ اب میں میری بیکریڈی کی جانب سے چرچ مینول میں دیے گئے روزانہ کے 3 فرائض پڑھوں گا۔ روزمرہ کی دعا۔ اس چرچ کے ہر رکن کا یہ فرض ہے کہ ہر روز یہ دعا کرے، تیری بادشاہی آئے، الہی حق، زندگی اور محبت کی سلطنت مجھ میں قائم ہو اور سب گناہ مجھ سے خارج ہو جائیں، اور تیرا کلام سب انسانوں کی محبت کو وافر کرے اور ان پر حکومت کرے۔ مقاصد اور اعمال کا ایک اصول۔ نہ کوئی مخالفت، نہ ہی کوئی محض ذاتی وابستگی مادری چرچ کے کسی رکن کے مقاصد یا اعمال پر اثر انداز ہونے چاہیے۔ سائنس میں صرف الہی محبت حکومت کرتی ہے، اور ایک مسیحی سائنسدان گناہ کو رد کرنے سے حقیقی بھائی چارے، خیرات پسندی اور معافی سے محبت کی شیریاں سائشوں کی عکاسی کرتا ہے۔ اس چرچ کے تمام ارکین کو سب گناہوں سے، غلط قسم کی پیشن گوئیوں، منصفیوں، مذمتوں، اصلاحوں، غلط تاثرات کو لینے اور غلط متاثر ہونے سے آزاد رہنے کے لیے روزانہ خیال رکھنا چاہیے اور دعا کرنی چاہیے۔ فرض کے لیے چوکسی۔ اس چرچ کے ہر رکن کا یہ فرض ہے کہ وہ ہر روز جارحانہ ذہنی آرا کے خلاف خود کو تیار رکھے، اور خدا اور اپنے قائد اور انسانوں کے لیے اپنے فرائض کو نہ کبھی بھولے اور نہ کبھی نظر انداز کرے۔ اس کے کاموں کے باعث اس کا انصاف ہوگا، وہ بے قصور یا قصوروار ہوگا۔